خداوند میں آپ کی سلامتی ہو. خداوند اپنے کلام میں فرماتا ہے, میں تمہارے حق میں اپنے خیالات کو جانتا ہوں. خداوند فرماتا ہے, یعنی کہ سلامتی کے خیالات, برائی کے نہیں, تاکہ میں تم کو نیک انجام کی امید بخشوں. تم میرا نام لوگے, مجھ سے دعا کرو گے اور میں تمہاری سنوں گا. تم مجھے ڈھونڈو گے اور پاؤ گے جب پورے دل سے میرے طالب ہوگے, اور میں تم کو مل جاؤں گا. خداوند فرماتا ہے. آئے ہم خداوند کے حضور جھکیں اور اپنے اپنے دل کی حالت کا جائزہ لیں, اور اس مقدس خدا کے سامنے دلیری کے ساتھ اس کے تخت کے پاس آئیں, اس کے فضل اور رحم کے تخت کے پاس آئیں جو ضرورت کے وقت ہماری مدد کر سکتا ہے. چند لمحوں کے خاموشی میں اپنے آپ کو شخصی طور پر تیار کریں گے. کسی طرح کا بوجھ فکر ہماری ذات میں پائی جاتی ہے تو خداوند کے حضور شخصی طور پر اس سے بات کریں, کیونکہ اگر ہماری ذات میں کوئی ایسی کمی کمزوری گناہ غلطی اس کے حضور پائی جاتی ہے تو لکھا ہے اگر ہم اپنے گناہوں کا اقرار کریں تو وہ ہمارے گناہوں کو معاف کرنے میں اور ساری ناراضگی سے ہمیں پاک کرنے میں سچا اور عادل ہے. چند لمحوں کے لیے قادر مطلق خدا, تیری بھلائی کے لیے, تیری محبت کے لیے, تیرے فضل کے لیے تیرا شکر کرتے ہیں, تیرے رحم کے لیے جو خداوند خدا ہر وقت تیرے لوگوں کے لیے خداوند خدا دستیاب ہے, مہیا ہے, اور خداوند خاص کر تیرے زندگی بخش کلام کے لیے جو موثر ہے اور ہر دھوداری تلوار سے زیادہ تیز ہے, جو ہماری سوچوں خیالوں دلوں کو جانچتا ہے. اور تو نے اپنا کلام, وہ زندہ کلام, یہ تحریری مکاشفہ اسی لیے دیا ہے تاکہ ہماری تربیت اور نصیحت ہو, تاکہ ہماری اصلاح کاری ہو, تاکہ ہم راس بازی میں تیری پہچان میں تیرے قد کے مطابق تک پہنچنے والے بنے جیسا تو چاہتا ہے, تاکہ زمین پر تیری مرضی کو پورا کرنے والے بنے. سو آج سننے والے تمام بہن بھائیوں کو خداوند خدا پاک روح کی رہنمائی میں, معموری میں, آج جو کچھ بھی ہم تیرے کلام میں سے سیکھے ہمیں سمجھنے کی, قبول کرنے کی قوت اور طاقت دینا. اور تیرا کلام جو بے تاثیر نہیں لوٹتا, جو ہماری زندگیوں کی ان ساری کمیوں کمزوریوں کو, ان تاریک حصوں کو خداوند خدا تو اپنے کلام کے وسیلہ سے روشن کر. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں, آمین. جیسا کہ ہم کلام خدا میں سے سیکھ رہے ہیں, اور ہم نے کلام خدا میں سے بہت سی گہری سچائیاں سیکھیں, اور ہم سیکھ رہے ہیں افسیوں کے خط میں سے, جو ہمارا بنیادی خط جس میں سے ہم نے شروع کی ہوئی ہے, خداوند کے کلام میں سے تعلیم حاصل کرنا, اور اس کا دو باب اس کی 22 آئے سے ہمارے مطالعہ کے دوران بہت سے مضمون نکلے ہیں جو ہماری روحانی ترقی کے لیے ہے, جسے پالوس رسول کہتا ہے 22 آیت میں, اور تم بھی اس میں باہم تعمیر کیے جاتے ہو تاکہ روح میں خدا کا مسکن بنو. ہم اس پہلے 3 باب میں سے دیکھ رہے ہیں مسیحی ایماندار کی زندگی میں اس کی حالت, اور مسیحی بنیادی تعلیمات جو ایمانداروں کی زندگی میں ضروری ہے, اور ہم روت کی کتاب میں سے مطالعہ کر رہے ہیں. یہ صرف آپ کی یاد دہانی کے لیے تھا کہ ہم کہاں سے کہاں تک پہنچے ہیں. سو روت کی کتاب کو میرے ساتھ دیکھیں. ہم روت کی کتاب میں سے ان سچائیوں کو سیکھ رہے ہیں جو اس وقت اور آج ہماری زندگی سے بڑا گہرا تعلق رکھتی ہیں. سو روت 3 باب اس کی 3 آیت میں سے ہم 3 بنیادی باتوں کو سیکھ رہے ہیں جو روحانی زندگی گزارنے کے لیے بہت ضروری ہے. جیسے اس دور کے مطابق اس کی ساس نے اسے کیا تربیت کی, نصیحت کی, اور 3 آیت میں کہتی ہے اس کی ساس, سو تو نہا دھو کر خوشبو لگا اور اپنی پوشاک پہن. ہم نے ان 3 باتوں پر بہت گہرے طور پر کلام خدا کے आईना में से गौर की है। नहाना धोना यानी कि अपने आप को पाक साफ करना रूहानी तौर पर, खुशबू लगाना यानी कि रूल कुद्दस की मामूरी में मामूर होकर उसके हजूर प्रस्तश और हमारी जिंदगी से वो कुर्बानी चढ़ाना जो उसे खुदावन खुदा को पसंद आए, और फिर अपनी पोशाक पहनना पर आ हम सीख रहे हैं। यहां पर हम देखते हैं कि उसकी सास यानी के रूत की सास नयोमी ने उसे कहा अपनी पोशाक पहन। पिछले दिनों में हमने देखा कि उसका मतलब है कि अपने उस मातम, अपने उस सोग, अपने उस शिकस्ता दिली, उस उदासी, उस गमजदा यानी के उस रंज भरे लिबास को उतार, क्योंकि हमने सीखा कि रूत क्या है, बेवा है, उसकी जिंदगी में क्या है, दुख मुसीबत तकलीफ है जो कि हमारी जिंदगी में भी पाए जाते हैं, और ये जब तब तक रहेंगे जब तक हम इस जमीन पर हैं, क्योंकि मसीही जिंदगी फूलों की सेज नहीं बल्कि कांटों की सेज है, और ये वो रास्ता है जो जिंदगी को जाता है, और तंग रास्ता से बाइबल मुकद्दस कहती है जिसमें मुश्किलात का आना जरूर है। हम यहां पर रूहानी सबक सीख रहे हैं, और रूहानी तौर पर हमने देखा कि ये पोशाक रास्तबाजी की पोशाक है, जिसे रास्तबाजी के कपड़े या निजात के कपड़े कहा गया है बाइबल मुकद्दस में, जिसका इंतजाम खुदावन खुदा ने बनी नू इंसान के लिए किया। आज हम चंद एक और गहरी बातें सीखेंगे निजात से मुतल्लिका। बाइबल मुकद्दस में जैसा कि हम सीख रहे हैं पोशाक पहना, पहनने का अमल या पहनाने का मतलब यह है कि खुदा की तरफ से नस्ल इंसानियत को निजात देना का अमल या निजात देने की तस्वीर जाहिर होती है, और इसे हम सीखेंगे आज चंद एक गहरी सिंचाइयां। पदेश तीन बाप हमारे जद्दे अमजद यानी के बाप आदम और हवा की जिंदगी में से जो सिंचाइयां आज हम सीखेंगे वो हमारे लिए बरकत का बायस ठहरेंगी। हम इस कहानी से वाकिफ हैं जब हम पदेश तीन बाप उसका मतालिया करते हैं तो हमें पहली छह आयात में पता चलता है कि किस तरह सांप यानी के उस चलाक जानवर ने, जिसे अबरानी में जब उसे सांप का अजहा कहा गया है, उसे सरपंट कहा गया है, जब अबरानी जबान में उसका मतालिया किया जाता है तो उसका पता चलता है कि चमकने वाली कोई चीज, बहुत खूबसूरत या दिल बहलाने वाली या क्या कहते हैं कि बहका देने वाली चमक उसमें नजर आती है उस लफ्ज में जब हम अजहा का यानी के सांप का मुतालिया करते हैं इब्रानी जुबान में। हम देखते हैं पहली छह आयात में किस तरह हवा ने क्या किया, फरेब खाया। हवा ने फरेब खाया और उसके फरेब में आकर उसने क्या किया, खुदा की नाफरमानी की। और जब उन्होंने हवा और आदम ने क्या किया नाफरमानी के बायस उस गुनाह में गिने जो के गुनाह क्या था नाफरमानी का, तो सातवीं आयत में हम देखते हैं जब ये सारी बातें बातचीत हो चुकी कि वो फल खाने से उनको अकल हासिल हो जाएगी, वो खुदा की मानद हो जाएंगे, वो क्या हो जाएंगे, कामिल हो जाएंगे, हालांकि वो पहले ही कामल तौर पर पैदा किए गए थे। सो सातवीं आयत से हम देखेंगे आज, तब दोनों की आंखें खुल गई। ये बात कब हुई, जब आदम और हवा ने क्या किया, गुनाह किया यानी के नाफरमानी का गुनाह, खुद मुख्तारी यानी के खुदा ने जो आजादी दी थी, खुदा ने जो आजाद मर्जी दी, उस आजाद मर्जी की क्या की गई, गलत तरीके से क्या किया गया, इस्तेमाल किया गया। तो लिखा है तब उन दोनों की आंखें खुल गई और उनको मालूम हुआ कि वो नंगे हैं, और उन्होंने अंजीर के पत्तों को सीकर अपने लिए लुंगियां बनाई। जब हम पहले हिस्सा को देखते हैं कि जब उनकी आंखें खुली तो पहली बात उन्होंने क्या महसूस की, उनके जमीर में क्या बात आई कि वो नंगे हैं, और यहां पर जो नंगापन जाहिर करता है उनकी खुदा से अलहदगी को जाहिर करता है, उनकी जिंदगी में शर्म को जाहिर करता है कि उनकी जिंदगी में क्या आ गई, शर्मिंदापन आ गया, उनकी जिंदगी में क्या आ गई, शर्मिंदगी आ गई, और ये खुदा से अलहदगी के बायस हुआ। क्योंकि जब हम इस नंगेपन को देखते हैं तो ये नंगापन खुदा से जुदाई का क्या करता है, इजहार करता है। क्योंकि अगर हम पदेश दो बाप उसकी 25वीं आयत के देखें तो वहां पर क्या लिखा है, और आदम और उसकी बीवी दोनों नंगे थे और शर्माते ना थे। यहां पर वो खुदा में मामूर है, अभी तक गुनाह में नहीं गिरे, उनमें बदी नहीं पाई गई, उनमें नाफरमानी नहीं पाई गई। वो नंगे थे लेकिन उनमें शर्म ना थी, क्योंकि वो खुदा जैसी सोच, खुदा जैसा क्या रखते थे, खुदा की मानद यानी के मुकम्मल कामल थे। और इस नंगेपन में हम देखते हैं कि उनकी आंखें खुल गई, जब उन्होंने शर्म महसूस की तो क्या करते हुए नजर आते हैं, उन्होंने अंजीर के पत्तों को सीकर अपने लिए लूंगियां बनानियां बनाई। यहां पर हम देखते हैं नस्ल इंसानियत की हालत खुदावन खुदा के बगैर, उनका नंगापन उनके क्या उनकी कौन सी हालत को बयान करता है कि वो अफसुर्दा है, वो शिकस्ता हाल है, वो उदास हैं, असुर्दगी में हैं, वो अपनी जिंदगी में शर्मिंदगी को महसूस कर रहे हैं, अलहदगी को महसूस कर रहे हैं, दूरी को महसूस कर रहे हैं, और वो क्या है, खौफजदा और फिक्रमंद हैं। और यहां पर उनका ये नंगापन खुदा से अलहदगी को जाहिर करता है। आज हम इस सच्चाई को सीखेंगे कि जैसे जद्दे अमजद यानी के बाप आदम और हवा में ये शर्म और ये खौफ और ये शिकस्ता दिली या असुर्दगी पाई गई, इसी तरह नस्ल इंसानियत में भी आज यही बात पाई जाती है गुनाह के बायस। जब भी नस्ल इंसानियत में से कोई भी किसी तरह की कमजोरी गुनाह में गिरता है तो सबसे पहली बात वो क्या महसूस करता है अपने जमीर में, अपने अंदर, वो क्या है, शर्म, शर्मिंदगी। हालांकि वो गुनाह जो गलती उसने अपनी ही जिंदगी में की है, किसी के सामने नहीं की, वो अपने अंदर इस शर्मिंदगी को रखता है। और यहां पर हम सीखते हैं उनका नंगापन खुदा से अलहदगी, और उनका नंगापन क्या बयान करता है, आदम और हवा की कोशिश के अपने आप के अपने नंगेपन को क्या करें, ढकें, अपने नंगेपन को अपनी शर्म को दूर करने के लिए उन्होंने क्या किया, अमल करना शुरू कर दिया। और उनका अमल यहां पर क्या है, अंजीर के पत्तों को सीकर अपने लिए लूंगियां बनाई। जब हम देखते हैं कि उन्होंने अंजीर के पत्तों को सीकर अपने ये लूंगियां बनाई, तो इस लफ्ज को जब हम अब्रानी जुबान में देखते हैं लूंगियां बनाई को, तो इसका मतलब है कि उन्होंने अपने आप को क्या किया, अपने नंगेपन को छुपाने का अमल शुरू किया। उन्होंने अपने कमर को क्या करना शुरू किया, कमर के इर्द गिर्द पटका बांधना शुरू किया, जिसका जो लफ्ज हम निकलता है यह है फेल, यानी कि वो अमली तौर पर अमल करना शुरू हो गए अपनी लाचारी को और अपनी शर्मिंदगी को ढांपने के लिए। और यहां पर वो क्या करते हुए नजर आते हैं, अमल करते हुए नजर आते हैं। लेकिन आज आपको सिखाना चाहता हूं कि इंसानी अमल या कोई इंसानी या जिस्मानी नेकी, जैसे कि यहां पर आदम और हवा कोशिश करते हुए नजर आते हैं अपने नंगेपन को ढपने के लिए, उन्होंने अंजीर के पत्तों को सिया, ये खुदा को खुश नहीं कर सकती। तब भी और आज भी ना ही तब खुदा उनसे खुश हुआ जब वो अपनी कोशिश से अपनी मर्जी से अपना काम या अपनी शर्मिंदगी को दूर करने के लिए इंतजाम करने लगे। खुदा को वो खुश नहीं कर पाए। आज भी बनी नू इंसान खुदा को अपनी किसी भी बनाए हुए ऐसी लूंगी से जो के उनके नेक अमाल हो सकते हैं, नेक काम हो सकते हैं, किसी से बहुत अच्छे तरीके से पेश आना हो सकता है, खुदा को खुश नहीं करता। क्योंकि बाइबल मुकद्दस ने इंसानी अमाल या ऐसे काम को जो के इंसान अपने जोर पर करता है खुदा को खुश नहीं कर सकती। इसे इंग्लिश में कहा जाता है ह्यूमन गुड, यानी के इंसानी अच्छाई या नेकी खुदा को खुश नहीं कर सकती। और यहां पर हम देखते हैं आदम और हवा, उन्होंने लूंगियां बनाई और उम्मीद है कि उनके आपस में जो बातचीत हुई होगी वो बातचीत करते हुए नजर आते हैं, मैं कैसा लग रहा हूं, मैं कैसी लग रही हूं। उन्होंने ये कोशिश की लेकिन ये कोशिश नाकाम रही। सो मैं आपको आज चार बातें देना चाहता हूं कलामे खुदा के आईने में से जो खुदा को खुश नहीं कर सकती। पहली बात लिख लें इनके हवाला जात अगर आप लिखना चाहते हैं, इंसानी काम और अमाल खुदा की नजर में क्या है? मुर्दा है। अब्रानियों 6:6 उसकी पहली आयत में लिखा हुआ है कि ये सब काम जो कि इंसानी और जिस्मानी है खुदा की नजर में क्या है? मुर्दा है। अब्रानियों 6:6 उसकी पहली आयत। फिर दूसरी बात, इंसानी काम और नेक अमाल खुदा, इंसानी काम और नेक अमाल इंसान को खुद महफूज या निजात नहीं दे सकते। दूसरी बात, इंसानी काम या नेक अमाल इंसान को खुद महफूज या निजात नहीं दे सकते। तीतस उसका 3:3 उसकी 5वीं आयत में क्या लिखा है? मेरे साथ इन हवाला जात को जरा देखें। तीतस 3:3 उसकी 5वीं आयत में खुदावंत का कलाम हमें यूं कहता है, यहां पर लिखा है, तो उसने यानी के खुदा बाप ने हमको निजात दी मगर रासबाजी के कामों के सबब से नहीं जो खुद हमने किए। इंसान अपने आप को निजात या महफूज नहीं कर सकता अपने कामों की बुनियाद पर। तीसरी बात, और इसी तरह हमें बाइबल मुकद्दस इफिसियों 2:8 उसकी 8 और 9 आयत में भी जिक्र मिलता है कि इंसान खुदा के फजल से निजात पाता है। लिखा है क्योंकि तुमको ईमान के वसीला से फजल ही से निजात मिली है क्योंकि ये खुदा की बख्शिश है ताकि कोई फख्र ना करे क्योंकि ये ईमान के सबब से नहीं। सो इंसान अपने आप को अपने किसी नेकी या खुद किया हुआ काम उससे महफूज या निजात या छटकारा नहीं दे सकता। तीसरी बात, इंसानी अच्छाई कभी भी खुदा को खुश नहीं कर सकती। इंसानी या जिस्मानी अच्छाई कभी भी खुदा को खुश नहीं कर सकती, जिसके लिए रोमियो 8:8 उसकी 8वीं आयत में लिखा हुआ है। मेरे साथ निकालें क्या कहा है कि इंसानी अच्छाई कभी भी खुदा को खुश नहीं कर सकती। रोमियो 8:8 उसकी 8वीं आयत, और जो जिस्मानी है वो खुदा को खुश नहीं कर सकते, और इसी तरह इंसानी अच्छाई जो के खुदा की नजर में क्या है? नाकाबले मकबूल है, खुदा को पसंदीदा नहीं आ सकती, जिसे यसाया नबी कहता है 64:6 उसकी 6 आयत में, हमारे सब काम यानी कि हमारी सारी रासबाजी के काम ऐसे हैं जैसे नापाक लबास की मानद। नापाक लबास इसे यसाया नबी कहता है। और चौथी बात, इंसानी नेकी खुदा के सामने मकरू और नाकारा है, रद्द किया हुआ मुर्दा काम है। ये वो ऐसा ईमाल है जिससे खुदा खुश नहीं होता, जिसे पालूस रसूल पहला करंथियों उसका 3 बाप उसकी 11वीं आयत से 16वीं आयत तक कहता है, और फिर वाज उसका 12वां बाप उसकी 14वीं आयत में वो सब इंसानी काम खुदा क्या करेगा, अदालत में लाएगा और उनका बदला देगा कि वो किस जोर में किए गए हैं। ये 4 बातें जो कि बहुत जरूरी हैं, जो आदम की जिंदगी से तल्लक रखती हैं कि उन्होंने क्या किया। पहला अम्ल, अंजीर के पत्तों को सीकर अपने लिए लुंगियां बनाई, यानी कि अपनी शर्म, अपने नंगापन को ढकने के लिए क्या करना शुरू कर दिया, अपनी कोशिश शुरू कर दी, जो कि खुदा की नजर में क्या है, खुदा को खुश नहीं करती। आदम और हवा नंगे थे लेकिन वो शर्माते नहीं थे, क्यों? उनमें तब गुनाह नहीं पाया गया था, लेकिन जब उन्होंने नाफरमानी की तो उनकी जिंदगी में सबसे पहली बात की आई, शर्मिंदगी आई, उनकी जिंदगी में शर्म आई, और ये शर्मिंदगी खुदा की अलहदगी को उनकी जिंदगी में जाहिर करती है। ये है इंसान के काम, अपने आप को महफूज करने के लिए, अपने आप को दूसरों की नजर में अच्छा बनाने के लिए। जैसे आदम और हवा एक दूसरे को खुश करते हुए खुशबे को देख रहे होंगे कि वो कैसे लग रहे हैं। जब अब्रानी जबान में इस लफ्ज का मुतालिया किया जाता है कि उन्होंने लूंगियां बनाई, तो इस लफ्ज का मतलब जो निकलता है वो सादा सा है, ये कि उन्होंने सिर्फ अपने आप को आधा ढांपा, उन्होंने अपने आप को मुकम्मल तौर पर नहीं ढांपा, उन्होंने अपने आप को महफूज करने की कोशिश की लेकिन उन्होंने अपने आप को मुकम्मल तौर पर नहीं ढांपा। और इसके लिए जो लफ्ज इस्तेमाल किए गए हैं, यानी कि उन्होंने क्या किया अपने लिए, जिसे हम कह सकते हैं कि लाचा बनाया, जिसे कह सकते हैं कि अपने लिए लूंगी बनाई, लेकिन वो उनके नंगेपन को ढकने के लिए काफी ना था। और ये है इंसान, यानी कि आदम और हवा, और आज तमाम नस्ल इंसानियत इसी डगर पर चलती हुई नजर आती है, और ये शर्म है जो इन बातों को पैदा करती है कि हम दूसरे के सामने शर्मिंदा ना हो। और हम क्या करते हैं कि अच्छी कोई ना कोई कारकर्दगी करना चाहते हैं ताकि दूसरों को भी खुश करें और खुद भी खुश हों, लेकिन यहां पर देखते हैं कि वो क्या हैं, ये सब कुछ कर रहे हैं शर्म की बुनियाद पर, यानी कि शर्मिंदगी उस खौफ और उस हीलेबाजी के बुनियाद पर कर रहे हैं। लेकिन जब हम बाइबल मुकद्दस में देखते हैं कि आज के दौर में आप देख सकते हैं कि बाइबल मुकद्दस इस बात को बड़े वाज़ह तौर पर कहती है कि इंसान अपने आप को रहाई या छुटकारा नहीं दे सकता। आज जैसा खुदा आदम और हवा के लिए उनको मिलने के लिए आया, इसी तरह खुदा आज हर एक को पुकारता है। लेकिन आज एक सवाल है, क्या आज आप अपने लिए कौन सी लूंगियां बनाए हुए हैं? आज बहुत से हालांकि ईमानदारों ने अपने लिए लूंगियां बनाई हुई हैं, इनकी लूंगियां जो कि शर्म की बुनियाद पर है, आज हम बहुत से लोग अपनी जिंदगियों में उन लूंगियों को बनाए हुए हैं जो कि उनकी बहानेबाजी है, उनका बहाना है कि हम इस बुनियाद से, इस बात से या इस वजह से खुदा के पास नहीं आते, क्योंकि हम इस काबिल नहीं हैं, क्योंकि हम ये करते हैं वो करते हैं, ये सब क्या है, बहाना है। और यहां पर हम देखते हैं कि उन्होंने अपने आप के लिए क्या बनाई, अंजीर के पत्तों को सीकर अपने लिए लूंगियां बनाई, और उन्होंने खुदावन खुदा की आवाज जो ठंडे वक्तों में बाग में फिरता था सुनी, اور آدم اور اس کی بیوی نے اپنے آپ کو خداوند کے حضور سے باغ کے درختوں میں چھپایا. آج بہت سے لوگ خدا کی آواز کو سنتے ہیں لیکن وہ اپنے آپ کو چھپاتے ہیں, جیسے آدم اور ہوا. اس شرم کی بنیاد جو ان کی زندگی میں آ گئی خدا کی علیحدگی کے باعث, آج ہم بھی بہت دفعہ خدا کی آواز کو سنتے ہوئے کیا کرتے ہیں, خدا سے دور بھاگتے ہیں, خدا سے دور بھاگتے ہیں. اور ہماری لونگی کیا ہوتی ہے, ہم تعلیم یافتہ نہیں, ہم اچھے گھرانے سے نہیں, میں پڑھ نہیں سکتا, میں یہ نہیں کر سکتی, میں گناہگار ہوں, میں فلاں ہوں, ہم اسی لیے پیدا ہوئے ہیں, فلاں فلاں. بہت سی وجوہات ہماری زندگی میں آ جاتی ہے جو ہماری زندگی میں ان لونگیوں کو ظاہر کرتی ہے, اور ہم اپنی ان لونگیوں کو اوڑے رکھتے ہیں بجائے کہ خدا کی آواز کو سن کر اپنے آپ کو چھپانے کے بجائے اس کے پاس آئیں. خداوند خدا نے آدم کو پکارا اور اس سے کہا کہ تو کہاں ہے. آج وہ غیر ایمانداروں سے جنہوں نے یسوع مسیح کو قبول نہیں کیا انہیں بھی وہ پکارتا ہے کہ آؤ, اپنے اس شرم کے دائرے, اپنے اس خوف, اپنی اس شرمندگی, اپنے اس ساری وجوہات کے چکر سے باہر آؤ, میں تم کو پکارتا ہوں اور میں تمہیں رہائی دوں گا. لیکن آج بہت سے لوگوں نے اپنے لیے بہت سے درخت, بہت سی پوشیدہ جگہ بنائی ہوئی ہے اپنے آپ کو خدا سے چھپانے کے لیے. آج بہت سی کوششوں کہ وہ دائرے اور وہ وجوہات ہے جو ہمارے گرد ہیں, جو ہم کیا کرتے ہیں کہ بہانہ کرتے ہیں کہ یہ وجوہات ہیں میں نہیں آ سکتا, یہ وجوہات ہے میں اس لیے نہیں آتی. آج خداوند جیسے خدا نے ان کو پکارا, جیسے خدا ان سے ملنے کے لیے آیا, انہوں نے اپنے آپ کو کیا کیا, سخت کیا بجائے اس کے کہ خدا کی آواز کو سنتے. اور نویں آیت میں ہم دیکھتے ہیں, یہاں پر ہم جب دیکھتے ہیں آٹھویں آیت کے دوسرے حصہ کو, اس کی بیوی نے اپنے آپ کو, آدم اور اس کی بیوی نے اپنے آپ کو خدا کے حضور سے باغ کے درختوں میں چھپایا. آج میں نہیں جانتا کہ آپ کی زندگی میں کون سے درخت ہیں جہاں پر آپ نے اپنے آپ کو چھپایا ہوا ہے, اور بائبل مقدس اس کے بارے میں بڑے ہی واضح طور پر کہتی ہے کہ ہم خدا سے چھپ نہیں سکتے کیونکہ خدا ہر جگہ موجود ہے. خدا آدم اور حوا کو بھی جانتا تھا وہ کہاں ہیں, لیکن خدا چاہتا تھا کہ وہ فروتنی کی حالت میں اس کے پاس واپس آئے, کہیں کہ ہم نے یہ نافرمانی کی, لیکن انہوں نے اپنے دل کو سخت کیا. آج جب ہم زبور نویس کو دیکھتے ہیں, زبور 139 اس کی پہلی 12 آیات کو, تو داؤد نبی سے ایسے کہتا ہے, اے خداوند تو نے مجھے جانچ لیا اور پہچان لیا, تو میرا بیٹھا اٹھنا جانتا ہے, تو میرے خیالوں کو دور ہی سے سمجھ لیتا ہے, تو میرے راستوں کی اور میری خوابگاہ کی چھان بین کرتا ہے, تو میری سب رفشوں سے واقف ہے, دیکھ میری زبان پر کوئی ایسی بات نہیں جسے تو اے خداوند پورے طور پر نہ جانتا ہو, تو نے مجھے آگے پیچھے سے گھیر لیا ہے, تیرا ہاتھ مجھ پر ہے, یہ عرفان میرے لیے نہایت عجیب ہے. اور یہاں پر وہ آگے چلتا ہوا کہتا ہے کہ میں تیری روح سے بھاگ کر کہاں جاؤں. یعنی کہ یہاں پر ہم ایماندار اس بات کو پاتے ہیں کہ ہم خدا سے اپنے آپ کو چھپا نہیں سکتے. کوئی بھی ہے خواہ جتنے نہیں قبول کیا یا جتنے قبول کیا ہے یسوع مسیح کو, وہ خدا سے چھپ نہیں سکتا. خواہ ہم آسمان پر چڑھ جائیں, خواہ پاتال میں چھپ جائیں, کہیں بھی چل جائیں, زمین کی انتہا میں چلے جائیں, خدا ہمیں دیکھتا ہے. ہم کیسی بھی تاریکی میں چھپ جائیں, خداوند کی روشنی ہمیں, یعنی کہ اس کا نور, یعنی کہ اس کا علم, یعنی کہ وہ خود جانتا ہے کہ ہم کہاں ہیں. اور خدا हमें जानता है कि हम कहां पर हैं। आज हमें अपनी अपनी जिंदगी में देखने की जरूरत है कि कौन से दरख्तों में हमें अपने आप को छुपाया हुआ है, क्योंकि खुदावंद अगर हम कहें कि हम में हिकमत और कमी की कमी है तो वो कहता है मुझसे मांगो मैं तुम्हें दूंगा। अगर आप कहते हैं कि मैं तन्हा हूं, वो कहता है कि मैं तुम्हें तन्हा और यतीम ना छोड़ूंगा। अगर आप कहते हैं कि मैं जोरावर नहीं, तो वो जदाउन की तरह कहता है कि मैंने तुझे कहा तू इसी जोर में जा और मैं तुझे इस्तेमाल करूंगा। आप कोई भी ऐसा बहाना या वजूहात उसके सामने पेश करेंगे, उसके पास उसका जवाब है। सो आपसे इल्तमास है कि अपने उस जो भी दरख्त हैं, जो भी लूंगियां हैं जिनमें आप छुपे हुए हैं, जिनकी बुनियाद या जिनको ओढ़े हुए अपने आप को खुदा से या अपनी बुलाहट से रोक रहे हैं, खुदावंद आपसे मोहब्बत करता है। वो कहता है कि मेरे पास आओ। उसके ख्यालात हमारे लिए भलाई के ख्यालात हैं। यर्मिया नबी से कहता है, यर्मिया 29वां बाप उसकी 27वीं 26वीं 27वीं 28वीं आयत में इस बात को कहता है कि हम जब उसे ढूंढेंगे तो वो हमें मिल जाएगा। सो यहां पर हम देखते हैं यर्मिया उसका 23वां बाप उसकी 23वीं और 24वीं आयत में कहता है, खुदावन खुदा, क्या मैं नजदीकी का खुदा नहीं हूं? क्या दूर ही का खुदा हूं? क्या कोई आदमी पुशीदा जगहों में छुप सकता है कि मैं उसे ना देखूं? खुदा, भाइयों और बहनों, खुदा हर जगह हमें देख सकता है। हमें जरूरत है सादा से तौर पर फरोतनी में उसके पास लौटने की। आज कौन से बहाने आपकी जिंदगी में हैं? आज कौन सी हीलेबाजी हमारी जिंदगी में है? क्योंकि वो पुकारता है, जैसे उसने 9वीं आयत में तब खुदावन खुदा ने आदम को पुकारा और कहा कि ऐ आदम तू कहां है, कहा उसने कहा कि तू कहां है। यहां पर जब अब्रानी जबान में इसका तर्जमा किया जाता है तो देखा जाता है कि ना कि सिर्फ उस वक्त के आदम के लिए बल्कि आज के मौजूदा आदम यानी के इंसान नस्ल इंसान के लिए भी यही खुदा की सदा और पुकार है कि तू कहां है, तू कहां है। और वो सिर्फ यही चाहता है कि हम उन तमाम बरकात को हासिल करें, क्योंकि यीशु मसीह की ये पुकार यहां पर खुदावन खुदा यानी कि यहोवा यीशु ने आदम को पुकारा और कहा कि तू कहां है। यही बात आज मौजूदा दौर में कलीसिया में जब हम देखते हैं, खुदावन का बंदा लूका की अंजील में, खुदावंद का बंदा क्या कहता है, जब हम लूका की अंजील उसका 19वां बाब देखते हैं तो वहां पर यही बात कही जाती है कि इब्ने आदम इसीलिए आया है कि खोए हुओं को ढूंढे और निजात दे। आज वो ईमानदारों को, हालांकि वो निजात याफ्ता है, लेकिन वो चाहता है कि वो उन तमाम बरकात से क्या हों, लुत्फ अंदोज हों, लेकिन अपनी बहुत सी वजूहात के बायस उन्होंने अपने आप को खुदा से छुपाया हुआ है। खुदा को वक्त नहीं देखते, खुदा की तरफ नहीं लौटते, अपने बहुत से बहानों की बुनियाद पर, अपनी बहुत सी लूंगियां जो उनको ढक नहीं सकती उनमें खड़े हैं और शर्मिंदगी को महसूस कर रहे हैं। और खुदा कहता है कि ऐ आदम तू कहां है। आज वो हर निजात याफ्ता गैर निजात याफ्ता से कहता है कि यीशु मसीह को मैंने इसीलिए, यीशु मसीह इसीलिए आया है कि खोए हुओं को ढूंढे और निजात दे। यीशु मसीह का यही मकसद है और वो इसीलिए जमीन पर आया है। और हम जो बड़े दिन को मनाने के लिए जा रहे हैं, मत्ती रसूल इसे इस तरह कहता है, लूका ऐसे कहता है कि वो खोए हुओं को ढूंढे और निजात देने के लिए आया है। और मत्ती उसका पहला बाप उसकी 21वीं आयत में मत्ती रसूल इसे यूं कहता है, उसका नाम यीशु रखना, क्योंकि वही अपने लोगों को उनके गुनाहों से निजात देगा। और ये खुदा की बख्शिश है, ये खुदा की वो बरकत है کیونکہ اگر ہم اپنے کاموں کے پاس جائیں تو ہم انسان اپنے آپ کو نجات یا مخلصی نہیں دے سکتے. خدا جب کام کرتا ہے, جب خدا انتظام کرتا ہے تو وہ کیا کرتا ہے, ہمیں مکمل طور پر ڈھانپتا ہے. ان دو لفظوں کو اپنی زندگی اپنی سوچ میں موقع دے, جگہ دے. جب ہم پیدائش 3 اس کی 7 آیت میں لنگیوں کے لفظ کا جب مطالعہ کرتے ہیں تو یہاں پر ہے کہ انہوں نے صرف اپنے ننگے پن یعنی کہ اپنے جسم کا کچھ حصہ ڈھانپا, مکمل طور پر انہوں نے اپنے آپ کو نہیں ڈھانپا. اور یہ ہے انسانی کاموں کا نتیجہ. ہمارے اپنے کام خواہ کیسی بھی نیکی ہو, ہم اپنے آپ کو محفوظ نہیں کر سکتے. لیکن جب ہم پیدائش 3 اس کی 21 آیت کو دیکھتے ہیں تو عبرانی زبان میں جب ہم اس بات کو دیکھتے ہیں, میرے ساتھ پڑھیں اس آیت کو. اور خداوند خدا نے آدم اور اس کی بیوی کے واسطے چمڑے کے کرتے بنا کر ان کو پہنائے. یہاں پر جب پہنائے کے لفظ کو دیکھتے ہیں یعنی کہ خدا نے مکمل طور پر ہوا اور آدم کو کیا کیا, ڈھانپا. ان کے سارے ننگے پن کو, اس کی ساری شرمندگی کو, ان کی ساری علیحدگی کو, ان کی ان سارے خوف کو کیا کیا, خدا نے دور کیا. اور جب خداوند خدا نے اسے پکارا تو آدم اور ہوا نے کیا کہا کہ ہم ننگے ہیں, اسی لیے ہم نے اپنے آپ کو تجھ سے چھپایا ہے. ان دو آیات کو دیکھتے ہیں تو یہاں پر مفہوم نکلتا ہے کہ انسان جب اپنے آپ کو محفوظ کرنے کے لیے کچھ کرتا ہے تو وہ خدا کی نظر میں مردہ کام ہے. وہ خدا کی نظر میں اسے خوش نہیں کر سکتے. وہ خدا کی نظر میں ناقابل تسلیم ہے. وہ خدا کی نظر میں ناقابل مقبول ہے. اور یہاں پر دیکھتے ہیں کہ انہوں نے اپنی کوشش کی لیکن وہ اپنے آپ کو ڈھانپ نہ پائے. لیکن 21 آیت میں خدا نے چمڑے کے کرتے بنائے جو کہ آنے والے مسیح یعنی کہ مسیح موت یعنی کہ وعدہ کیے ہوئے نجات دہندہ کی طرف اشارہ ہے, جسے متی رسول کہتا ہے کہ اس کا نام یسوع رکھنا, یعنی کہ نجات دہندہ جو کہ اپنے لوگوں کو گناہوں سے نجات دے گا. اور یہاں پر خداوند خدا نے کیا کیا, آدم اور ہوا کو کرتے پہنائے, یعنی کہ ان کو پوشاک, ان کے لیے پوشاک تیار کی, ان کو راس بازی کی پوشاک اور جامہ جسے کہتے ہیں اس سے آراستہ کیا. اور یہ ہے خدا کا کام جو کہ کامل ہے اور جس میں محافظت پائی جاتی ہے. آج ایمانداروں کے لیے خدا کی یہ صدا ہے, کیونکہ ایماندار اپنی حیثیت کو بھول چکے ہیں, ایماندار اپنے مقام کو بھول چکے ہیں کہ یہی راس بازی ان کے نام کی گئی ہے. یہ راس بازی خدا کی راس بازی ہے. اور یہ کس بنیاد پر دی گئی ہے؟ خدا کے فضل کے باعث, ایمان کے وسیلہ سے. ایک حوالہ دیکھیں اور ہم اس پر ختم کریں گے. نیا عہد نامہ پہلا, دوسرا کرنتھیوں اس کا 5 اس کی 21 آیت, کہ یہاں پر جو راس بازی دی گئی ہے وہ خدا کی راس بازی ہے اور یہ خدا کی طرف سے ہے. اور 21 آیت میں جسے یوحنا کہتا ہے کہ وہ خدا کا برا ہے جو دنیا کے گناہ اٹھا لے جاتا ہے, متی رسول جسے کہتا ہے کہ تو اس کا نام یسوع رکھنا اپنے لوگوں کے لیے کیا کرے گا, ان کو نجات دے گا. اور لوکا رسول اسے کہتا ہے, لوکا طبیب اسے کہتا ہے کہ ابن آدم کھوئے ہوں کو ڈھونڈنے اور نجات دینے کے لیے آیا ہے. اور مرکز کہتا ہے کہ وہ خدا کا خادم ہے, وہ اسی لیے آیا ہے تاکہ اس کے مار کھانے سے بہت سے, اس کے مر جانے سے بہت سے کیا پائیں, زندگی پائیں. اور پالوس رسول سے کہتا ہے 21 آیت میں, وہ جو گناہ سے یعنی کہ جو گناہ سے واقف نہ تھا اسی کو اس نے ہمارے واسطے گناہ ٹھہرایا، یعنی کہ یسوع مسیح جس میں گناہ نہیں پایا جاتا تھا، یسوع مسیح وہ شخصیت ہے جو گناہ سے کیا ہے، مبرہ ہے، جس میں کوئی گناہ نہیں، وہ بے داغ ہے، جو گناہ سے واقف نہ تھا اسی کو اس نے ہمارے واسطے گناہ ٹھہرایا، ہمارے واسطے یعنی کہ نسل انسانیت کے واسطے گناہ ٹھہرایا، تاکہ ہم یعنی کہ تمام نسل انسانیت اس میں ہو کر خدا کی راس بازی ہو جائے۔ آج وہ یہ راس بازی ہمیں حاصل ہے، اور یہ راس بازی ہر اس بہن بیٹے بزرگ بچے کو حاصل ہے جو اس پر ایمان لاتا ہے۔ آج جو ایماندار ہیں آپ سے التماس ہے، جسے پالوس رسول کہتا ہے کہ اپنے بدن ایسی قربانی ہونے کے لیے نظر کرو جو زندہ اور پاک اور خدا کو پسندیدہ ہو۔ آج جسے پالوس رسول کہتا ہے کہ میں التماس کرتا ہوں، یہ بات ہمارے لیے کیا ہے کہ درخواست کرتا ہوں، منت کرتا ہوں، ویسی ہی بات قادر مطلق خدا کہتا ہوا نظر آتا ہے کہ اے آدم تو کہاں ہے۔ یسوع مسیح سے کہتا ہے متی 11 باب میں، اے محنت اٹھانے والوں، بوجھ سے دبے ہوئے لوگوں، میرے پاس آؤ، میں تم کو آرام دوں گا۔ آج مسیحی ایماندار ہوتے ہوئے مسیح کی زندگی ظاہر ہماری زندگی سے ہونا ضرور ہے۔ اگر ہم کہیں کہ ہمیں کوئی چیز حاصل نہیں، تو ہم اپنے آپ کو دھوکہ دے رہے ہیں، ہم جھوٹ میں اپنی بنائی ہوئی لونگیاں، اپنی وجوہات کے ان درختوں میں اپنے آپ کو چھپایا ہوا ہے۔ اور یاد رکھیں کہ یہ کلام جو کیا جا رہا ہے، یہ ہمیں کیا ٹھہرے گا، ہمارا گواہ ٹھہرے گا، اور اسی کی بنیاد پر یہ باتیں، یہ کلام جو ہو رہا ہے، ملاکی نبی سے کہتا ہے کہ خدا کے حضور یادگاری کے طور پر لکھا جا رہا ہے، اور کسی کے پاس وجوہات یا بہانہ نہیں ہوگا کہ ہمیں کسی نے کلام نہیں سنایا۔ آج آپ جو ایماندار ہیں، اس کے زور میں اس کے سامنے آنے کی ضرورت ہے۔ اس کے لیے تین باتیں ضروری ہے۔ ہر روز اپنے آپ کو پاک صاف کرنے کی ضرورت ہے، ہر روز روح القدس کی معموری میں زندگی بسر کرنے کی ضرورت ہے، ہر روز اس کی راس بازی کی پوشاک میں، جسے عبرانیوں کا مصنف کہتا ہے 4:16 میں، خدا کے تخت کے پاس دلیری سے آؤ، تاکہ ہم پر فضل اور رحم ہو، کیونکہ وہی ضرورت کے وقت ہماری مدد کر سکتا ہے۔ آئے ہم خداوند کے حضور جھکیں۔ خدا باپ، آج جو تیرا کلام تیرے لوگوں تک پہنچا ہے، جو تیرے بیٹے اور بیٹیاں یعنی کہ ایماندار ہیں، آج ان کے دلوں میں یہ روح کی آگ جو لگی ہوئی ہے خداوند، ٹھنڈی نہ پڑے، بلکہ تیری پہچان میں اور تیری سچائی کو اور ان سارے راس بازی کے ہتھیاروں کو اور راس بازی جو یسوع مسیح نے دی ہے، اس میں زندگی بسر کرنے کی حکمت اور دنائی دے، کیونکہ تو نے اپنے بیٹے کو اسی لیے اس دنیا میں بھیجا ہے تاکہ جو کوئی اس پر ایمان لائے وہ اس کا ہم شکل بنے، اور ہر طرح کی موت، شرم، شرمندگی، علیحدگی سے دور ہو کر ہمیشہ کی زندگی کی برکت پائے، اور اس زمین پر اس زندگی کو مسرت کے ساتھ روحانی جوش میں گزارے۔ سو سننے والوں کو بڑی برکت دے۔ یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین۔